हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली जनजीवनका विविध चाडपर्व व्रतोत्सवका साथै नेपाली विविध जातिका जातीय परिचय संस्कार संस्कृति सम्बन्धी सामग्री समेट्ने गर्दछौ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम अनलाइन रेडियो नेपाल .gov.np का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। सभ्यता र विकासका क्रममा शुरू भएका प्राचीन संस्कारित परम्पराहरूमा मेला जात्रा आदिले सुसम्पन्न छ नेपाल। हाम्रा चाडबाड, व्रतपर्व, उत्सव, जात्रा र मेलासँग सम्बन्धित पौराणिक, ऐतिहासिक, धार्मिक र सामाजिक मान्यताहरूमा हाम्रो लोकविश्वास, लोकधारणा र लोक संस्कृतिको परिचय प्रसारित भइरहेको हुन्छ। विद्वानहरू भन्छन्, धर्मले व्यक्तिलाई निजी अस्तित्वबाट च्युत हुन नदिई जोगाउने प्रयास गर्छ भने संस्कृतिले क्रियात्मक रूपमा त्यसको व्यावहारिकतालाई कायम राख्न मद्दत पुर्याउँछ। धर्म मानवको आस्थामय आन्तरिक गुण हो भने संस्कृति प्रयोगात्मक बाहिरी रूप। नेपाली विविध धर्म संस्कृति परम्परामा काठमाडौँमा विशेष मनाइने इन्द्र जात्राको महत्व र परम्परा विशिष्ट छ। भोलि इन्द्र जात्रा मनाइँदैछ। त्यसो त इन्द्र जात्राको विधि परम्परा हप्तौंको छ। भाद्र शुक्ल चतुर्दशी तिथि लोकमा अनन्त चतुर्दशीका रूपमा पनि प्रसिद्ध छ। भाद्र शुक्ल द्वादशीका दिन भक्तपुरको नालाबाट विधिपूर्वक ल्याइएको लिङ्गो ठड्याइन्छ र त्यसको 8 दिनपछि आश्विन कृष्ण तृतीयाका दिन लिङ्गोलाई ढलाइन्छ, जसलाई इन्द्रध्वज पातन भनिन्छ। त्यसअनुसार काठमाडौँमा यो हप्ता इन्द्र जात्राको रौनक हुन्छ। नेपाली परम्पराको प्राचीन र ऐतिहासिक इतिवृत्त थाहा पाउनका लागि हाम्रो जनजीवनसँग नङ मासु झै टाँसिएका सांस्कृतिक परम्परा अन्तर्गतका उत्सव, मेला, जात्रा महत्वपूर्ण छन्। आजको कार्यक्रममा हामी इन्द्र जात्राका सन्दर्भमा यस सम्बन्धी सामग्रीहरूका साथै इन्द्र जात्राको इतिहास परम्परा सम्बन्धमा प्राध्यापक डाक्टर पुरूषोत्तम लोचन श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। साथै कार्यक्रमको अन्तमा एउटा लोककथा पनि रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। इन्द्र जात्राको प्रसंगमा चेतुनाथ शर्मा आचार्यले लेख्नुभएको छ, इन्द्र जात्राको आरम्भ काठमाडौँ शहरको मध्यवर्ती काल भैरवको मूर्ति अगाडि लिङ्गो ठड्याई इन्द्रध्वज फहराएपछि हुन्छ। यसै लिङ्गोमा इन्द्रध्वज लगाइएको हुन्छ। त्यस लिङ्गको फेदमा हात्ती चढ़ेको इन्द्रको सुनको प्रतिमा राख्ने चलन छ। चतुर्दशीका दिन इन्द्रलाई बत्ती बाली, गणेश, कुमारी तथा भैरवको पूजा र यात्रा गरी यो पर्व मनाइन्छ। काठमाडौँको मध्य स्थित इन्द्रचोकमा शिरोभाग मात्र भएका आकाश भैरवको प्रतिमालाई भाद्र शुक्ल द्वादशीका दिन बाहिर ल्याई खटमा राखिन्छ। यस रूपमा 8 दिनसम्म विशेष पूजा गर्ने र मूर्तिलाई इन्द्रचोकमा सर्वसाधारण सबैले देख्ने गरी बीच बाटोमै राख्ने चलन छ। आकाश भैरवको शिरलाई महाभारतकालीन यलम्बर नामका वीर किराती राजाको शिरको रूपमा पनि उल्लेख गरेको पाइन्छ। इन्द्र जात्राको प्राचीनता, ऐतिहासिक पक्ष र भक्तपुरको नालाबाट सालको रूख काटेर ल्याइने लिङ्गोको परम्परा लगायतका प्रसंगमा हामीले लेखक तथा अन्वेषक प्राध्यापक डाक्टर पुरूषोत्तम लोचन श्रेष्ठसँग कुराकानी गरेका छौं। यहाँलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा स्वागत छ।
धन्यवाद, नमस्कार।
सामान्यतया इन्द्र जात्राको परम्परा प्राचीन परम्पराका रूपमा लिइएको पाइन्छ। ऐतिहासिक पक्षबाट हेर्दा लिच्छवी राजा गुणकामदेवका पालामा शुरू भएको भन्ने पाइन्छ। जात्रा परम्पराको थालनी बारे भनिन्छ वैदिक कालदेखि चल्या परम्परा भन्ने पाइन्छ, होइन? यसबारेमा यहाँले केही बताइदिनुहोस् न प्राचीनताका बारे।
जहाँसम्म गुणकामदेवको कुरा छ, गुणकामदेव भन्दा पनि धेरै अघिदेखि नै यो इन्द्रध्वज स्तम्भ, इन्द्रध्वजा खड़ा गरेर मनाउने प्रचलन वैदिक पौराणिक कालदेखि नै चलिआएको हामी प्राचीन साहित्यिक स्रोतहरूका सन्दर्भमा थाहा पाउन सक्दछौ। र अर्को महत्वपूर्ण प्रमाण भनेको इन्द्र जात्राका मुख्य देवता इन्द्र हुन्, इन्द्र वैदिक देवता हुन्, र महाभारतमा पनि यो इन्द्रध्वज स्तम्भ खड़ा गर्ने राजाको उल्लेख पाइन्छ र महाभारत काल आजभन्दा करिब करिब 3500 वर्ष अगाडिको मान्नुपर्छ र ऋग्वैदिक ऋचाहरूमा इन्द्रको स्तवन गरिएको पाइन्छ। त्यस आधारमा कम्तीमा पनि वैदिक कालदेखि वा भनौं ऋग्वैदिक कालदेखि वा भनौं आजभन्दा कम्तीमा पनि 4000 वर्ष अघिदेखि नै यो इन्द्रध्वज स्तम्भ खड़ा गरेर मनाउने प्रचलन त गुणकाम देव भन्दा धेरै अगाडिदेखि नै प्रचलनमा आएको हामी थाहा पाउँछौ र पुरातात्विक ऐतिहासिक प्रमाणलाई अगाडि राखेर पनि यस बारेमा यसको प्राचीनताको बारेमा मूल्यांकन गर्ने हो भने अंशु वर्माको लेलेको अभिलेखमा अनेक गोष्ठीहरूको उल्लेख त्यसमा आएको छ। इन्द्रध्वज गोष्ठीको उल्लेख पनि त्यसमा आएको छ। यो प्रमाणको आधारमा त आजभन्दा करिब 1400 वर्ष अगाडि वा भनौँ 1400 वर्ष अगाडि नै हाम्रो यहाँको धार्मिक सांस्कृतिक जीवनमा इन्द्रध्वज स्तम्भ ध्वजोत्थान गरेर मनाउने परम्परा प्रचलनमा आइसकेको विदित हुन्छ र इतिहासको काल प्रवाहमा यो इन्द्रध्वज स्तम्भ खड़ा गर्ने जुन एउटा प्राचीन परम्परा छ यसमा इतिहासको काल प्रवाहमा अनेक शासक वर्गहरू जनवर्गले विभिन्न विधि विधानहरू जात्रा उपजात्राहरू यसमा थप्दै लगे र यसो हुँदाखेरि भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी सम्म वा भनौ 8 दिनसम्म विभिन्न जात्रा उपजात्रा नाचहरू प्रस्तुत गरेर धूमधामसँग मनाउने जात्राको रूपमा यो प्रचलनमा आएको देखिन्छ।
हजुर, अब जात्रा उपजात्रा इत्यादि प्रसंग यहाँले भन्दै गर्दा अब इन्द्र जात्राका प्रचलनमा कुमारी जात्रा र आकाश भैरवका प्रसंग पनि सँगसँगै छन्। यो जात्रा परम्परामा यी विधिहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ कुमारी र आकाश भैरवका प्रसंगलाई?
यो पनि धेरै महत्वपूर्ण प्रश्न सोध्नुभयो, धन्यवाद त्यसको लागि। जहाँसम्म आकाश भैरवको कुरा छ, इन्द्र विद्युत र वर्षाका देवता पनि हुन्, इन्द्र युद्धका देवता पनि हुन् र यो इन्द्रध्वज स्तम्भ खड़ा गर्नुको एउटा प्रतीकात्मक कुरा विजय स्तम्भ विजयको प्रतीकको रूपमा पनि यो स्तम्भ खड़ा गरेर मान्ने प्रचलन रहे आएको हामी बुझ्छौं। नेपाली धर्म संस्कृतिमा विशेष गरिकन तन्त्र प्रधान धर्म संस्कृतिमा त प्रबल रूपमा नै यो प्रचलनमा आयो। अब एक देववादको कुरा आउँछ, बहुदेववादको कुरा आउँछ, एउटै देवतालाई पनि अनेक अवतारहरूमा अनेक स्वरूपहरूमा मान्ने पुज्ने हाम्रो एउटा अतुल्य सांस्कृतिक धार्मिक परम्परा यहाँ प्रचलनमा आएको छ। पृष्ठभूमिलाई लामो नगरिकन सिधै भनौँ, हाम्रा इन्द्र महाराज, इन्द्र महाराजलाई आकाश भैरव, विश्वनाथ भैरव, सूर्य, यी वैदिक देवताहरू सूर्य, इन्द्र, आकाश, यी देवताहरू वैदिककालिक देवताहरू हुन् र आकाश भैरवको जुन कुरा गर्नुभयो इन्द्रको एउटा रूप आकाश भैरव पनि हो। त्यसकारण यो जात्रा ताका आकाश भैरवको पनि दर्शन पूजन गर्ने परम्परा छ अनि तान्त्रिक परम्परामा यो भैरव शिव पनि हुन्। हेर्नुहोस् है, इन्द्रको एउटा स्वरूप शिव पनि हुन्, पछि उनी शिवमा रूढ हुन पुगे, जस्तो इन्द्र भैरव पनि हुन्। भैरव शिवको उग्र तान्त्रिक स्वरूप हो, त्यसकारण इन्द्र महाराजको एउटा रूप भैरव पनि हो। र जहाँसम्म महाभारतमा महाभारतको एउटा रोचक प्रसंग के त भन्दाखेरि महाभारत युद्ध हुँदाखेरि यलम्बर चाहिँ युद्ध हेर्न जान खोजेछन्, युद्धमा जो हार्छ त्यसको पक्ष लिने भनेर जाँदाखेरि यो कुरा कृष्णले थाहा पाउने बित्तिकै उनको शिर छेदन गरिदिए। तैपनि अब एकचोटि अब यो महाभारत युद्ध त हेर्नै पर्छ भनेपछि भगवान श्रीकृष्णले उनको टाउकोलाई चाहिँ त्यो युद्ध भइरहेको ठाउँतिर चाहिँ देखाइदिए भन्ने एउटा चाहिँ किंवदन्ती प्राचीन लोक कथन पनि चलेर आएको छ। त्यसकारण मस्तक रूपका आकाश भैरवको प्रदर्शन पनि हुन्छ, त्यसको मुखबाट चाहिँ जाँड खाने खुवाउने चलन पनि छ र टोल टोलमा यो हाथुद्यो भनेर चाहिँ भैरवको मस्तक रूपका मुखाकृतिहरू पनि राख्ने चलन छ। वास्तवमा ती सबै चाहिँ इन्द्र महाराजको भैरव अवतारका चाहिँ रूपहरू हुन् भन्ने जान सकिन्छ। र जहाँसम्म तपाईँले कुमारी पूजाको प्रचलनको कुरा गर्नुभयो, इन्द्र जात्रामा कुमारीको रथ जात्रा पछिल्लो कालमा थपिएको देखिन आउँछ ऐतिहासिक स्रोत सामग्रीहरूको सन्दर्भमा। अब कुमारीको प्रचलन त हाम्रो यहाँ 14 शताब्दीदेखि बढ्ता लोकप्रिय भएर आयो र पछि कान्तिपुर तत्कालीन स्वतन्त्र कान्तिपुर राज्यका अन्तिम राजा श्री जयप्रकाश मल्ल उहाँले यसमा यो कुमारी जात्रा चाहिँ उहाँले चाहिँ थपिदिएको चाहिँ देखिन आउँछ। कुमारी जात्रा चाहिँ पछिल्लो
हजुर इन्द्रलाई वैदिक देवता भनिन्छ। यसो हुँदा यो परम्पराले वैदिक युगतिरै संकेत गर्छ कि प्रकृति वर्षा र कृषि जीवनप्रति बढ़ी संकेत गर्छ? यो जात्रा परम्पराको उठानका सन्दर्भमा चाहिँ स्थानीयताका आधारमा लौकिक परम्पराका आधारमा चाहिँ कुन विषयलाई चाहिँ अलि महत्वपूर्ण रूपमा देख्न सकिन्छ?
प्रतीकवाद नेपाली धर्म संस्कृतिको आत्मा नै भन्दा सायद फरक पर्दैन। इन्द्र त्यस कुराको अपवाद होइन। हाम्रो यहाँ आदिमकालदेखि नै प्रकृतिका अलौकिक महान शक्तिहरू हावा पानी सूर्य प्रकाश वर्षा खोला नाला यी प्राकृतिक शक्तिहरूमा मानिसहरूले दैवीय शक्ति देखे र देवता कस्तो हुन्छ मान्छे जस्तै नै हुन्छ त्यही रूपमा मूर्ति पूजन परम्परा मूर्ति बनाउने परम्परा पनि पछि चलेर आयो र त्यही रूपमा शिव इन्द्र सूर्य यी देवताहरूलाई पुज्दै आएको हामी पाउँछौ र साँच्चै भन्ने हो भने नेपाली धर्म संस्कृति प्रकृति परक छ। यस कुराको एउटा राम्रो सुन्दर उदाहरण हाम्रो इन्द्र जात्रा पनि हो।
यो कृषि जीवनसित
एकदमै सम्बन्धित छ किनभने अब इन्द्र जात्राको समयतिर हामीहरूले हेर्ने हो भने कृषि पशुपालन स्थायी बसोबास लगायत मानिसले सभ्यताको युगमा प्रारम्भ गर्यो। यो समय 10,000 वर्ष अगाडि त्योभन्दा अगाडि ढुङ्गे युग थियो र यो कृषि पशुपालन स्थायी बसोबासको जुन एउटा परम्परा आयो यो सभ्यताको युग हो। यो समय भनेको 5,000 वर्ष पुरानो मानिन्छ। संसारका प्राचीन सभ्यताहरू जस्तो मिश्रको सभ्यता मेसोपोटामियाको सभ्यता जुन आजको यो इराक इरानमा पर्न आउँछ टिग्रिस नदी होइन सिन्धु घाटीकै सभ्यता भयो यी सभ्यताहरू नदीको किनारबाट उठेका सभ्यताहरू हाम्रो काठमाडौँ उपत्यकाको सभ्यता यहाँका विष्णुमती मणिमती बागमती टुकुचा हिजा खोला होइन खासाङ खुसुङ हनुमन्ते ठूला साना नदी खोलाहरूबाट उठेका सभ्यताहरू भनेपछि हाम्रो यहाँ जति पनि जात्रा चाडपर्वहरू मान्दै आएको छ यो इन्द्र जात्राकै सन्दर्भमा भन्ने हो भने पनि सभ्यता कालदेखि धुमधामसँग मनाउने प्रचलन चल्यो। सभ्यताको युग भनेपछि इतिहासको सन्दर्भमा यसलाई आदि इतिहास कालतिर हामी राख्न सक्दछौ।
अब यो जात्रासँग चाहिँ भक्तपुरको पनि सम्बन्ध देखिन्छ। भक्तपुरको नालाबाट रुख काटेर ल्याइन्छ यसमा होइन यो परम्परामा यो लाने तौर तरिका पनि विशिष्ट छन् भनिन्छ होइन यसबारेमा केही बताइदिनुहोस् न।
साह्रै महत्वपूर्ण प्रश्न सोध्नुभयो। जहाँसम्म भक्तपुरको नालाबाट सुरिलो सल्लाको रुख तान्त्रिक विधि विधान पूर्वक छानेर काटेर लगेर हनुमान ढोकारा दरबार अगाडि इन्द्र स्तम्भको रूपमा खड़ा गरिन्छ त्यो नालाबाट नै ल्याउने हो। नालाबाट खाली इन्द्र जात्राको लागि मात्र नभएर त्यो इन्द्रध्वज स्तम्भ जस्तै विश्व ध्वज स्तम्भ यो सी भनेर भन्छ त्यसलाई नेपाल भाषामा यो सी अर्थात इन्द्रध्वज स्तम्भ नै हो। जस्तो विस्का जात्रामा विश्व ध्वज स्तम्भ इन्द्रध्वज स्तम्भ होस् वा विश्व ध्वज स्तम्भ होस् त्यो नालाकै जंगलबाट ल्याउने चलन छ। भक्तपुरको प्रसिद्ध विस्का जात्राको लागि चाहिने लिङ्गो त्यहीबाट हाम्रो इन्द्र जात्राको लागि चाहिने पनि त्यहीबाट हो। अब पछिल्लो अध्ययनबाट के खुल्न आएको छ भने भक्तपुर राज्य अन्तर्गत पर्ने साँखु चाङ्गु नाला साङ्गा बनेपा धुलीखेल चौकोट खोपासी लगायतका 7 ग्राम प्रदेशहरू त्यति बेला पुस्तैनी रूपमा भक्तपुर राज्यको अधीनमा थियो। त्यति महत्वपूर्ण यो ठाउँमा वन जंगल हेर्नुहोस् नेवार संस्कृतिले जहिले पनि जल जमिन र जंगललाई आफ्नो धर्म संस्कृतिको अभिन्न अंग बनाएर आफ्नो धर्म संस्कृतिलाई विकसित गर्दै लग्यो। हेर्नुहोस् त्यसो हुँदाखेरि नालामा सुरिलो सल्लाको रुख छ कि काठमाडौँमा छैन र चाङ्गुमा प्रस्तर मूर्तिकलाको लागि चाहिने उच्च कोटीको ढुङ्गाहरू छन् नालामा पनि छ ढुङ्गा खाने हो। लिच्छवी कालदेखि नै प्रस्तर मूर्तिहरू निर्माण गर्नको लागि 90 नहुने ढुङ्गाहरू त्यहाँ छन्। नालामा 15 चट्टान अभिलेखहरू पत्ता लाग्न आयो यो ताथली नाला भेगमा त्यहाँ अन्त ढुङ्गा नै छँदै छैन जस्तो ढुङ्गा खानेको त्यो संसारमा अन्त ढुङ्गा नै छैन कि जस्तो गरिकन भक्तपुरका राजा जितामित्र मल्ल अनि ऊभन्दा अलि अगाडिका राजा कान्तिपुरका राजा प्रताप मल्लले एउटै ढुङ्गामा कुदाएको अभिलेख छ। प्रताप मल्लले कुदाएको अभिलेखमा के छ भने मैले यहाँ ढुङ्गाहरू जो गरेर राख्यौं कसैले पनि लान पाइँदैन उसलाई चाहिँ पञ्चमहापाप लागोस् मैले यो ढुङ्गाहरू चाङ्गु नारायणमा हात्ती सिंह इत्यादि बनाउनुको लागि चाहिँ जम्मा पारेको कसैले पनि लान पाइँदैन अनि त्यही उसमा चाहिँ जितामित्र मल्लले के लेख्छ त्यही ढुङ्गामा यो लोह देगा रोह देग भनेर भनेको छ त्यसमा भक्तपुरको यो जुन ढुङ्गे मन्दिर छ कृष्ण मन्दिरलाई सम्झाउने हो त्यो ढुङ्गे मन्दिर बनाउनको लागि त्यहाँ ढुङ्गा उसले त्यो ढुङ्गा खानीमा जम्मा गरेको त्यो ढुङ्गाको लागि चाहिँ उसले त्यहाँ अभिलेख कुदाउन लगाएको रहेछ मैले यति भन्न खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि त्यो नाला काठमाडौँ उपत्यकामा विशेष गरी काठमाडौँ र भक्तपुरमा मनाइने उच्चतम जात्रा चाडपर्वहरूको लागि नभई नहुने कच्चा सांस्कृतिक कच्चा पदार्थ लिने ठाउँ हाम्रो नाला रहेछ यसकारण मलाई लाग्छ कम्तीमा पनि त्यो पुरातात्विक ऐतिहासिक प्रमाणको आधारमा प्रताप मल्लको समयदेखि वा भनौँ 17 शताब्दीदेखि हाम्रो भक्तपुरको नालाबाट इन्द्रध्वज स्तम्भको लागि चाहिने रूख चाहिँ त्यहाँबाट काटेर ल्याउने चलन रहेछ किन भन्दाखेरि धेरै पल्ट यी प्रदेशहरू आफ्नो अधिकारमा ल्याउन भक्तपुर र काठमाडौँको बीचमा बेला बखतमा ठूल्ठूला युद्धहरू भए अनि धेरै समयसम्म चाङ्गुदेखि लिएर नालासम्मका यी पूर्वपट्टिका प्रदेशहरू धेरै समयसम्म प्रताप मल्लले ललितपुरको पनि सहयोग लिएर आफ्नो अधीनमा तुल्याइराखे त्यसो हुँदाखेरि अहिलेको जुन एउटा परम्परा चलेर आएको छ निश्चित रूपले हामी के भन्न सक्छौ भने यो परम्परा 17 शताब्दीदेखि प्रचलनमा आएको हामी पाउँछौ र यो भन्दा अगाडि कान्तिपुरमै पनि अथवा अन्त कतैबाट पनि त्यो रुखको लागि चाहिने त्यो ल्याएको पनि हुन सक्छ वा भक्तपुरबाटै पनि त्यो ल्याएको पनि हुन सक्छ तर यो प्रमाणको आधारमा चाहिँ निश्चित रूपमा 17 शताब्दीदेखि भक्तपुरबाट लाग्ने चलन चाहिँ चल्यो अहिलेसम्म पनि त्यो परम्परा चाहिँ चलि नै रहेको छ
हजुर अब अन्तमा यो जात्रा परम्परा जुन छन् इन्द्र जात्रा मच्छेन्द्रनाथको जात्रा होइन अरू पनि जात्रा परम्पराहरू यो जात्राका विभिन्न रूपहरू परिवर्तित हुँदै सांस्कृतिक हस्तान्तरण हुँदै अहिलेको युगसम्म आइपुग्यो होइन अब यसले चाहिँ हाम्रो सांस्कृतिक धार्मिक जीवनमा के सन्देशहरू दिइरहेको छ यो बारेमा के बताइदिनुहोस् न
हाम्रो संस्कृति हाम्रो पहिचान हो संस्कृति मर्यो भने देश मर्छ इन्द्र जात्राले दिन खोजेको एउटा नितान्त भिन्न सन्देश यो संस्कृति शिरोमणि हरिराम जोशीज्यूले यो विचार राख्नुभयो यसको श्रेय उहाँलाई दिन्छु म कुराले कुरा आउँछ अध्ययन अनुसन्धानले पनि नयाँ कुराहरू थाहा पाउँछ इन्द्र जात्रा वास्तवमा यस जात्राका प्रमुख नायक हामी इन्द्रलाई मान्छौ तर त्यो जात्रामा हेरौँ भक्तपुरमा पनि टोल टोलमा इन्द्रको प्रतीक यम्बद्यो खडा गरेको पाउँछौ जहाँ नेवार बस्ती छ त्यहाँ खडा गरेको पाउँछौ त्यसको बारेमा एउटा कथा पनि छ स्वर्गमै नपाउने पारिजात फूल अब पृथ्वीलोकमा पाउँछ अनि त्यसैले इन्द्रले चाहिँ त्यो गणेश चतुर्थीको लागि चाहिँ गइसक्यो होइन त्यसको लागि चाहिँ चाहिने पारिजात फूल यही समयमा फुल्छ फेरि हेर्नुहोस् है हाम्रो संस्कृति वातावरण मैत्री पनि छ प्रकृति परक पनि छ अब त्यो फूल चाहिँ चोर्न आएछ अब मुला चोरे पनि चोर घोडा चोरे पनि चोर त्यत्रो स्वर्गको राजा इन्द्रलाई त्यो चोर्न आउनुपर्छ मर्त्यलोकका राजालाई यहाँका सेनापतिलाई भनेको भएदेखि त अलिकति फूल किन भारीका भारी फूल दिएर पठाउँथे होलान् उनले त सुटुक्क कसैले नभनिकन चोर्न आउँदाखेरि पत्ता कसेर हाम्रा इन्द्र महाराजलाई पत्ता कसेर यहाँका पृथ्वी लोकका राजा भक्तपुरको सन्दर्भ भने मु पात्र प्रधान सेनापति भनौ न उनले चाहिँ पत्ता कसेर 8 फन्को लगाएर जुन फूल चोरेको छ त्यो पनि समाउन लगाएर दो बाटो चौ बाटोमा उनको प्रतीक त्यो यम्ब त्यो खडा गर्ने चलन छ अनि ल भएन अब इन्द्रलाई त यसरी पाता कसेर राखेको रहेछ भनेर ऐरावत हात्ती समेत ल्याएर चाहिँ हुस्सुले ढाकेर अनि इन्द्रलाई लिएर गयो भन्ने कथा छ अब कतै इन्द्रलाई लिएर गयो भन्ने छ कतै चाहिँ इन्द्रका छोरा जयन्तलाई लिएर गएको भन्ने छ जो मुख्य ऊ चाहिँ त्यही नै हो यसले दिन खोजेको सन्देश के त भन्दाखेरि इन्द्र निरङ्कुश राजतन्त्रको प्रतीक हो त्यसको विपरीत गोपगणका नायक कृष्ण गणतन्त्रका नायक हुन् इन्द्रले अब यो समयमा हेर्नुहोस् त मेघ गर्जन सहित गडाङ गुडुङ गरेर अब भारी वर्षा गर्छ क्षति बाहेक केही पनि गर्दैन असिना पानी पनि वर्षाउँछ अब मरिकन अन्न उमार्ने जनताहरू अनि असिना पानी वर्षाएर पनि जस पाउने त्यो इन्द्र हो भनेपछि सारा जनताहरू कृष्णको पक्षमा लागे उनीहरूले गोवर्धन पूजा गर्न थाले गोवर्धन पूजा गरेपछि इन्द्र चाहिँ क्रूर भएर उनले असिना पानी वर्षाइदिए त्यसपछि गोवर्धन पहाड नै उचालेर सारा जनताहरूलाई उनले सुरक्षा दिए भगवान कृष्णले एउटा औंलाले गोवर्धन पहाड उचालेको छ होइन तर वास्तवमा जनताहरूको एकीकृत शक्तिकै आधारमा उनले त्यो उचालेका हुन् त्यसरी चाहिँ बुझ्न सकिन्छ त्यसो हुँदाखेरि इन्द्र जात्रा निरङ्कुश राजतन्त्रको पतनको प्रतीक हो भने इन्द्र जात्रा एकीकृत कसैको पनि जोड नलाग्ने अझ एकीकृत जनशक्तिको विजयको प्रतीक पनि हो त्यसो हुँदाखेरि जनताहरूले आफ्नो शक्तिलाई बुझे, त्यसो हुँदाखेरि नेवारहरूले यो समयमा चंगा उडाउँछन्। चंगा उडाउनुको खास अभिप्राय चाहिँ त्यो इन्द्रलाई सन्देश पठाएको, अबदेखि चाहिँ तिमीले यहाँ चाहिँ पानी पारेर हामीलाई दुःख नदेऊ। अनि त्यति मात्र होइन, गोवर्धन पूजा गर्छौ नि हामी महापूजाको दिनमा, होइन कार्तिक शुक्ल प्रतिपदाको दिनमा महापूजा गर्ने चलन छ, तिहारको चौथौं दिनमा यो गोवर्धन पूजा गर्छौ, अनि नेवारहरू त्यो दिनमा चाहिँ आत्मपूजा महापूजा गर्छन्। महापूजा के हो? आत्मपूजा हो। सबभन्दा पहिला आफ्नो शरीरलाई चिने ब्रह्ममा ब्र हटाइदिए पनि म हुन्छ, मेरो पूजा हुन्छ। हेर्नुहोस् त, अलिकति दार्शनिक रूपमा बुझे पनि त्यसकारण मानिसहरूले आफ्नो महत्वलाई बुझे, त्यसकारण म पूजाको प्रचलन पनि शुरू भयो। त्यसकारण एउटा इन्द्र जात्रालाई बुझ्दाखेरि त्योसित गाँसेर आएका अरू जात्रा उपजात्राहरू, त्योसित गाँसेर आएका प्रतीकवादी कुराहरू पनि हामी थाहा पाउन सक्दछौ। इन्द्र जात्राबाट पनि यी कुराहरू हामी थाहा पाउन सक्दछौ।
उहाँ हुनुहुन्थ्यो लेखक तथा अन्वेषक प्राध्यापक डाक्टर पुरूषोत्तम लोचन श्रेष्ठ।
मनबज्र बज्राचार्यले नेपाली चाडपर्वहरूको विवेचनामा लेख्नु भएको छ, लौकिक अलौकिक दुवै रूपमा देखा पर्ने इन्द्रका धेरै नाम छन्। त्यसमध्ये पर्यायवाची शब्दहरूमा वास्तुशक्ति भन्ने शब्द पनि परेको छ, यसको अर्थ घर जग्गाका मालिक भन्ने हुन्छ। यसै सिलसिलामा पूर्वजहरूले वर्तमान कान्तिपुर शहरलाई बसाउँदा त्यस बेला प्रचलित स्थानीय मुख्य भाषाको आधारमा यस ठाउँलाई ये दे भन्ने संज्ञा दिएको कुरा औचित्यपूर्ण देखिन्छ, किनभने ये शब्दले इन्द्रलाई बुझाउँछ। इन्द्र वास्तुशक्ति भएको हुनाले नयाँ घरहरू बन्दै शहरको रूप लिन लागेको काठमाडौँ उपत्यकाको मध्य भागको बस्तीलाई इन्द्रकै नामले पुकार्नु युक्तिसंगत नै देखिन्छ। तर यो नामाकरण कहिले कुन बखत भयो यसको प्रामाणिक इतिहास पत्ता लागेको छैन। अर्को कुरा, भाद्र महिनालाई नेपाल भाषामा यला भन्ने चलन छ। यलाको माने हो इन्द्र महिमा। त्यो बेला प्रकृतिका कुरा पुर्खाहरूले आफ्नै ढंगले सोच्दथे। काला काला बादलका ढिक्काहरू नै इन्द्रले चढ्ने हात्ती ऐरावत बन्यो। अत्यन्त वेगले बग्ने आँधी तुफान नै इन्द्रको घोडा उच्चै श्रवा बन्यो। बिजुलीको चम्काहट नै इन्द्रको हतियार वज्र बन्यो। मानौ बादलको अंशांशले नै इन्द्रको समष्टि रूप पैदा भएको छ। यो कति रोचक र सार्थक छ। वास्तवमा इन्द्रका विविध रूप देखा परे पनि बादलको अंशबाट पैदा भएको प्रतीकात्मक इन्द्रको स्वरूप नै इन्द्र जात्रासित सम्बन्ध रहेको देख्दछौ, तथा भाद्र महिनालाई यला भन्नु पनि यसै कुरामा आधारित छ। किनभने यो महिना खेतीवालालाई पानी मिल्यो, हराभरा खेतमा धानका बाला झुल्न थाले। यस्तो बेला खेतीवालाहरूले दृष्टि आकाशमा गडगडाइरहेको अथाह बादल प्रति आकृष्ट हुनु स्वाभाविक छ। भाद्र महिना प्रकृतिले मानव इच्छा अनुकूल बिस्तारै बिस्तारै पानी पर्न कम गर्दै जान्छ। यस्तो बेलामा बादलभित्र लीन भएको शक्ति रूपको प्रतीकात्मक इन्द्रको पूजा गर्नु, इन्द्रको जात्रा गर्नु कुनै अनौठो कुरा छैन। यही मार्मिक तथ्यलाई ठूलो सांस्कृतिक पर्व इन्द्र जात्राले बताउँछ।
बहुविध रूपले महिमाशाली वैदिक देवता इन्द्रको ध्वजलाई उच्च राख्ने यो इन्द्र जात्रा आफ्नै रूपमा एक वैदिक जात्रा हो भन्नु अत्युक्ति हुँदैन। यस जात्राको मुख्य थल हो हनुमान ढोका दरबार प्रांगण र गद्दी बैठकको वरिपरि भए पनि यस पर्वमा काठमाडौँका टोल टोल र गल्लीमा समेत विभिन्न देवदेवीका मूर्तिको प्रदर्शन, पूजा तथा सजावटले अन्यत्र पनि यसको प्रभाव बाक्लै देखिन्छ। काठमाडौँ मात्र नभई ललितपुर, भक्तपुर र उपत्यकाका अरू बाक्ला बस्तीहरूमा समेत यतिखेर प्रतीकात्मक मूर्ति प्रदर्शन तथा लाखे नाच, देवी नाच आदि प्रस्तुत गरिन्छन्। इन्द्र जात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने गर्दछ। इन्द्र जात्राको भोलिपल्ट पूर्णिमाका दिन काठमाडौँको पश्चिममा दहचोक डाँडाको काखमा रहेको र इन्द्रकै नाम सम्बन्धित इन्द्रदहमा श्रद्धालुहरूले स्नान तथा दान पुण्य गर्ने चलन पनि छ। यसै दिन भक्तपुरको सिद्ध पोखरीमा मेला पनि लाग्ने गर्दछ। बाह्र महिनाका बाह्र आदित्य मध्ये भदौ महिना इन्द्रको विशेष महिमा मानिन्छ। त्यसैले नेपालमा उनको उत्सव भदौ महिनामै सम्पन्न गरिन्छ। इन्द्र जात्रामा प्रदर्शन गरिने इन्द्रका काष्ठ र धातु मूर्तिका दुवै हात डोरीले बाँधेको देखिन्छ। यस प्रकारको मूर्ति प्रदर्शनबाट देवताका राजा भए पनि आफूले गरेको कर्मको सजाय दण्ड सबैले पाउनुपर्छ भन्ने शिक्षा पनि यसमा निहित छ भनेर विद्वानहरूले लेखेको पाइन्छ। मानव सभ्यताको उद्गम, पुर्खाको बसोबासको स्थल नेपालका अतीतका गौरव वा सांस्कृतिक वैभव भन्नु नै पुर्खाहरूले नासोका रूपमा छाडेर गएका चाडपर्व जात्राहरू हुन्, जसले युगौं युगदेखि धार्मिक समन्वय र सहिष्णुता अवलम्बन गरी सामाजिक एकता र जीवनलाई सरल, सुन्दर र सरस बनाइरहेका छन्। जात्रा र मेलाहरूले हाम्रो प्राचीन इतिहास र संस्कृतिप्रतिको प्रेम सिर्जना हुन्छ, जुन हाम्रा राष्ट्रिय स्वाभिमानका तन्तु हुन्। जात्रा उत्सव र परम्परागत मान्यताको निरन्तरताले हामीलाई हाम्रो प्राचीन इतिहासको बोध गराउँछ भने राष्ट्रिय गौरव जागृत गराउँछ। पुर्खाहरूको चिन्तन, दर्शन, वैभव, श्रद्धा, भक्ति र आमोद प्रमोदको नजिक पनि हामीलाई पुर्याउँछ, जुन विश्व सामु हाम्रा सांस्कृतिक विशेषता हुन्। अबको क्रममा प्रस्तुत गर्दैछौ एउटा लोककथा। बहुजातीय र बहुभाषिक हाम्रो राष्ट्रमा आफ्ना समुदायमा प्रचलित लोककथाहरू हाम्रा लोक साहित्यिक सम्पदाका रूपमा रहेका छन्। भनिन्छ समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोणले अध्ययन गर्नका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् लोककथाहरू। हाम्रा लोककथाहरूलाई उपेक्षित विषयवस्तुको अवस्थामा राखी छाड्न भन्दा तिनीहरूको सक्दो जगेर्ना गर्नु समाज र राष्ट्रको हितमा हुनेछ भन्ने भनाई संस्कृतिविदहरूको रहने गरेको छ। लोककथाको प्रस्तुतिमा आज लिएका छौ किराती लोककथा संगालोबाट न्याहुलीचरी शीर्षकको कथा। संगालोका संकलक हुनुहुन्छ शिवकुमार श्रेष्ठ।
लाङसोदिङ भन्ने कुनै किराँत देशमा एक दम्पति थिए। लोग्नेको नाम खेसेवा थियो भने स्वास्नीको नाम चाहिँ मेन्दाङना थियो। उनीहरू ओडारमा बस्दथे। उनीहरू जंगलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलाउँथे। उनीहरू सिस्नुको मुन्टा पनि पकाई खान्थे। एक दिन उनीहरूको एउटा छोरो जन्मियो। छोराको नाम सेल्लोक राखियो। छोरो जन्मेकाले खेसेवा र मेन्दाङना साह्रै खुसी थिए। छोरो जन्मेपछि उनीहरू जहाँ गए पनि नाच्दै गाउँदै हिँड्ने गर्दथे। एक दिन दुवैजना दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न जंगलमा गए। उनीहरूले आफ्नो छोरालाई ओडारमा नै छाडेर गएका थिए। बालक सेल्लोक त्यस बेला बामे सर्न थालेको थियो। आमा बाबु जंगलमा भएकाले उसलाई हेर्ने कोही भएन। ऊ बामे सर्दै सिस्नुको झ्याङमा पुग्यो र उसलाई सिस्नुले पोल्यो। उसको शरीरभरि फोकाहरू उठे। ऊ रुन कराउन थाल्यो। बेलुका आमा बाबु जंगलबाट फर्के र छोराको त्यस्तो हालत देखेर उनीहरूले भ्याकुर घोटी छोराको शरीरमा दलिदिएर छोरालाई निको पारे। केही दिनपछि फेरि ती लोग्ने स्वास्नी जंगलमा दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न गए। उनीहरू त्यसचोटि चाहिँ ओडारमा किला ठोकी त्यसमा आफ्नो छोरालाई बाँधी जंगलमा गएका थिए। यसरी आफ्ना आमा बाबु जंगलमा गएपछि त्यहाँ ओडारमा एउटा सर्प आई बालक सेल्लोकलाई डस्यो। बेलुकी आमा बाबु आउँदा उनीहरूले आफ्नो छोराको शरीर सुन्निएको पाउनुका साथै ऊ मरणासन्न अवस्थामा पुगेको पाए। दुवैजना रोए कराए तर सेल्लोकलाई बचाउने उपाय देखेनन्। छोरालाई पक्कै पनि सर्पले डसेको ठानी उनीहरूले पानको पात जस्तो ठूलो चिल्लो पात हुने बुटी दर्शनी घोटेर सर्पले टोकेको ठाउँमा लगाइदिए। एकछिनपछि सर्पको सम्पूर्ण विष निस्कियो र बालक सेल्लोक बौरिन थाल्यो। बालक सेल्लोक बाँच्नलाई त बाँच्यो तर उसको दिमाग भने सर्पको जस्तै भयो। ऊ भीर, रूख, ढाँड आदि जस्ता ठाउँमा गई लुक्न थाल्यो। हुँदाहुँदा एक दिन बालक सेल्लोक सदाका निमित्त आमा बुबालाई छोडेर गयो। यसरी आफ्नो छोरो हराएकाले उसका आमा बाबुले उसलाई चारैतिर खोजे तर कहीँ पनि भेटाएनन्। आमा मेन्दाङनाले सेल्लोक सेल्लोक भन्दै कराउँदै जंगल, पाखा, भीर, पहरा, खोला चारैतिर झारिन् तर आफ्नो छोरालाई कहीँ पनि भेटाउन सकेनन्। अन्तमा सेल्लोक सेल्लोक भनी कराइरहेको अवस्थामा उनको मृत्यु भयो र अर्को जन्ममा उनी न्याहुली चरी भई जन्मिन्। आज पनि न्याहुली चरी वनमा सेल्लोक सेल्लोक भनी कराउँछिन्। खेसेवा पनि आफ्नो छोरालाई खोज्दा खोज्दै मरे र अर्को जन्ममा चरा भएर जन्मे। आज पनि त्यो चरा कहाँ छ भन्दै जंगलमा कराउँछ र त्यसले आफ्नै छोरालाई खोजी हिँडेको हो भनी लिम्बू बुढापाकाहरू भन्छन्।
हस् त आदरणीय श्रोता, आजको कार्यक्रम अब यही टुङ्ग्याउँछौ। आज कार्यक्रममा हामीले काठमाडौँमा मनाइने प्राचीन परम्परा इन्द्र जात्राका सन्दर्भमा विशेष सामग्रीहरू समेट्यौं। इन्द्र जात्राको प्राचीनता र अरू केही प्रसंगमा प्राध्यापक डाक्टर पुरूषोत्तम लोचन श्रेष्ठसँगको कुराकानी राख्यौं। अन्तमा एउटा लोककथाको प्रस्तुति पनि रह्यो। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमबाट मनुका कुँवर र हेमन्त उप्रेती बिदा हुन्छौ। नमस्कार।